नमस्कार। बदलिन्दो भूटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिन्दो नेपाली जीवनशैलीबारे छलफल गर्ने कार्यक्रम समृद्धिको यात्राबाट साथी शारदासँगै म श्रीधरको
कार्यक्रममा हामी झापा र मोरङमा रहेका भूटानी शरणार्थी शिविर आसपासका गाउँ र शहरको जीवनशैलीमा देखिएको परिवर्तनको कुरा गर्छौं। फैलदै गएको सीप र क्षमताले बढ़ाएको आर्थिक समृद्धि र प्रगतिका कुरा गर्छौं। हरेक शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने कार्यक्रमको आजको अंकमा तपाईंलाई हार्दिक स्वागत छ।
आजको कार्यक्रम फोटो खिच्ने पेसाका बारेमा केन्द्रित छ। प्रविधिका कारण बदलिए पनि आर्थिक उपार्जनको मेलो बनेको फोटो खिच्ने कामबारे चर्चा गर्छौ।
मैले स्टुडियोमा 3 जनालाई दिएको छु, कलर ल्याब पनि खोलेको छु। कलर ल्याबमा 6 जना हुनुहुन्छ, 9 जना स्टाफ हुनुहुन्छ। राम्रै सेलरी दिएर उनीहरूको परिवार चल्ने गरी दिएर बसिया छन्। राम्रै
झापामा कलर ल्याबहरूमा भएको लगानी बारे एकजना उद्यमीसँग कुराकानी, फोटो खिच्ने तालिम पाएका शरणार्थी तथा पुनर्वास भएका भूटानी शरणार्थीको हाल खबर पनि सुनाउँछौ।
कार्यक्रम शुरू गरौं झापा र मोरङमा रहेका भूटानी शरणार्थी र शरणार्थी शिविर आसपासका खबरबाट।
भूटानी आन्दोलन समन्वय समितिमा आबद्ध 4 संगठनले समितिका संयोजक टेकनाथ रिजालले मनपरी गरेको आरोप लगाउँदै समिति भंग भएको घोषणा गरेका छन्। भूटानी शरणार्थी घर फिर्ती अभियान चलाउन भन्दै 6 वर्ष अघि गठित समितिमा आबद्ध भूटान पीपल्स पार्टी, ड्रुक नेशनल कंग्रेस डेमोक्रेटिक, भूटान गोर्खा नेशनल लिबरेशन फ्रन्ट र भूटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले संयुक्त विज्ञप्ति निकालेर यस्तो घोषणा गरेका हुन्। 4 संगठनले निकालेको विज्ञप्तिमा समितिका संयोजक रिजालबाट पदीय दायित्वको दुरूपयोग भएको र आर्थिक सहयोग निजीकरण गरिएको आरोप लगाइएको छ। कार्यशैलीमा निरंकुश सोच र अपारदर्शी क्रियाकलाप तथा असक्षमता देखा परेको समेत आरोप लगाइएको छ। भूटानी शरणार्थी तेस्रो मुलुक पुनर्वास रोज्न विवश भएको अवस्था तथा भूटानले प्रजातान्त्रिकरणको नाटक गरिरहेको बेलामा एकीकृत भई काम नगरेको आरोप विज्ञप्तिमा छ। त्यसैले भूटानी एकीकृत आन्दोलनको नाममा समन्वय समिति र समितिको नेतृत्वको आवश्यकता नरहेको 4 संगठनले ठहर गरेका छन्। सन् 2006 मार्च 2 तारीकमा झापाको बिर्तामोड़मा भएको बेलाले समिति गठन गरेको थियो। यसबारेमा भूटानी नेता टेकनाथ रिजालले भने कुनै प्रतिक्रिया दिनुभएको छैन।
शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघका उप उच्च आयुक्त अलेक्जेन्डर टी लेनकेफले भूटानी शरणार्थी घर फिर्तीका बारेमा भूटान र नेपाल सरकारबीच कुराकानी भइरहेको बताउनु भएको छ। दुई पक्षबीच कुराकानी भए पनि अहिले नै कुनै निष्कर्ष आइ नसकेको उहाँले बताउनुभयो। गएको मंगलबार नेपाल आएका अलेक्जेन्डरले आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर यस्तो बताउनु भएको हो। उहाँले भूटानी शरणार्थी शिविर वरपरको विकास निर्माणको कामलाई भने थप विस्तार गर्ने बताउनुभयो। शरणार्थीलाई नेपालमै समायोजन गर्ने बारे भने कुनै योजना नबनाएको उहाँले बताउनुभयो। यसअघि उच्च आयोगका उप उच्च आयुक्त अलेक्जेन्डरले अस्ति झापा पुगेर शरणार्थी र स्थानीयका लागि सञ्चालित विभिन्न कार्यक्रमको अनुगमन गर्नुभएको थियो। त्यस अवसरमा संचारकर्मीहरूसँग उहाँले आयोग शरणार्थीको घर फिर्तीको पक्षमा रहेको बताउनु भएको थियो।
भूटानी शरणार्थी शिविरको एसएलसी नतिजा गए सालको भन्दा पनि नराम्रो भएको छ। परीक्षा दिएका 861 भूटानी विद्यार्थी मध्ये 139 जना अर्थात 100 कडा 16 भूटानी शरणार्थी परीक्षार्थी मात्र पास भएका शरणार्थी शैक्षिक सहायता संस्था कारितासका शैक्षिक कार्यक्रम अधिकृत लोकनाथ पोखरेलले जानकारी दिनुभयो। पोहोर 100 कडा 28 शरणार्थी विद्यार्थी पास भएका थिए। यसैबीच यसपालिको एसएलसीमा झापाका 6258 जना विद्यार्थी पास भएका छन्। परीक्षामा नियमिततर्फ 13,965 र एक्जामटेड तर्फ 2,275 जनाले परीक्षा दिएका थिए।
अमेरिकाको एरिजोना राज्यको फोनिक्समा पुनर्वास भएका बुद्धिमणि बरालको निधन भएको छ। लामो समयदेखि बिरामी परेका बरालको गएको शनिबार निधन भएको पुनर्वास भएका भूटानी देवीचरण अधिकारीले जानकारी दिनुभयो। भूटानका राजा जिग्मे सिङमे वाङचुकको पालामा बराल चिराङ जिल्लाबाट नेशनल एसेम्बलीका प्रतिनिधि हुनुहुन्थ्यो।
अमेरिकामा पुनर्वास भएका भूटानीहरूको संगठन एसोसिएशन अफ भूटनिज इन अमेरिका एरिजोनाको 5 साधारण सभा आउँदो जुलाईमा हुने भएको छ। जुलाई 4 तारीकदेखि 3 दिनसम्म चल्ने साधारण सभामा आन्तरिक बोर्ड र साधारण सभा हुनेछ। साथै सांस्कृतिक कार्यक्रम तथा सेडोना र ग्राण्ड क्यानोन घुम्न जाने कार्यक्रम पनि तय भएको छ।
रेडियो कार्यक्रम समृद्धिको यात्रामा हामी विभिन्न पेसा र व्यवसायबाट भएको आर्थिक समृद्धि र उन्नतिका बारेमा चर्चा गर्छौं। कुरोको मेलो शुरू गरौं। प्रविधिका कारण बदलिए पनि आर्थिक उपार्जनको मेलो बनेको फोटो खिच्ने काम र यसले झापा क्षेत्रमा बढ़ाएको रोजगारीबारे चर्चा गर्दै
बेको सिजनमा चाहिँ हुन्छ 1500-2000 सम्म पनि हुन्छ यतिखेर चाहिँ 2-4 फाइल मात्र हुन्छ होइन बेको सिजनमा चाहिँ अब अलिअलि हुन्छ हामी चाहिँ भिडियो क्यामेरामा अहिले डिबी क्यामेरा छ होइन अनि स्टिल क्यामेरामा चाहिँ निकोनको N70 छ पहिलाको जस्तो पहिला चाहिँ क्यामेरा हुँदैन थियो अहिले चाहिँ घर घरमा डिजिटल क्यामेरा भयो होइन अब पहिलाको जस्तो स्टुडियोमा आएर चाहिँ फोटो खिच्दैनन् घरमै फोटो खिचेर ल्याउँछन् अनि यस्तो यस्तो बनाइदिनु भनेर भन्छन् अनि त्यही अनुसार हामीले बनाइदिनुपर्छ कसैले फ्ल्याक्स फोटो बनाउनु भनेर भन्छ होइन फ्ल्याक्स फोटो भनेको यस्तो प्लास्टिकको क्यालेन्डर स्टारको अनि कसैले चाहिँ अब लेमिनेसन गरिदिनु भनेर आउँछ लेमिनेसन अब फ्रेमहरू लगाएर
झापा दमक 11 तुलसी फोटो स्टुडियोका सञ्चालक दिपेन्द्र कार्की एकपटक क्लिक गर्दा 7 स्न्याप फोटो खिच्ने निकोनको N70 क्यामेरा चलाउनुहुन्छ फोटो वास्तवमा प्रविधिसँगै बडो अचम्मसँग फेरिँदो छ पहिले जस्तो कालो रिल लोड गरी फोटो खिचिने एनालग क्यामेरा पाउनै छोडिए हिजो आज फेरिँदो प्रविधिमा मिल्न झापाका फोटो स्टुडियोहरूले तुरुन्तै आफूलाई पनि बदले दैनिक 2500 बढीको फोटो व्यवसाय गरिरहेको दमकको न्यू फोटो स्टुडियोका सञ्चालक गंगा गुरागाई
फोटोको व्यवसाय म चाहिँ अलिक पुरानो भएर होला चलिरहेकै छ अहिले नयाँ नयाँलाई चाहिँ निकै गाह्रो छ पहिलेको तुलनामा धेरै कम्पिटिसन छ अनि अहिले सुविधा पनि यो कम्प्युटराइजले डिजिटलले गर्दाखेरि पुरानो फोटोग्राफरहरू त विस्थापित नै भए म पनि पुरानै भए पनि यो नयाँलाई कसरी सिक्ने आखिर मेरो चाहिँ पेसा यही हो अब अर्थ के गर्ने भन्ने लागेर मैले चाहिँ डिजिटल सुरु भएदेखि नै यसलाई एकदम अध्ययन गरेर अहिले राम्रै छ अहिले चाहिँ मनाउँदा चाहिँ राम्रो भइरहेको छ म 2500 कारोबार दैनिक गर्छु मैले स्टुडियोमा 3 जनालाई दिएको छु कलर ल्याब पनि खोलेको छु कलर ल्याबमा 6 जना हुनुहुन्छ 9 जना स्टाफ हुनुहुन्छ राम्रै सेलरी दिएर उनीहरूको परिवार चल्ने गरी दिएर बसिरहेको छ राम्रै छ फोटो धुलाउनेहरू आउनुहुन्छ स्न्यापिङ गर्छु म धेरै चाहिँ पासपोर्टहरू खिच्छु हामीहरूलाई अरूभन्दा पासपोर्टमा केही मार्जिन छ फोटो खिचेर अरू त्यो साधारण फोटो खिचेर त्यसमा नाफा छैन धुलाइमा पनि त्यही 1-1.5 रुपियाँ आउने हो त्यसमा त्यति खास छैन हामीहरूलाई अलिक पासपोर्टमा धेरै नाफा हुन्छ त्यही पासपोर्टलाई नै अलिकति महत्व दिन्छु अर्जेन्ट फोटोहरू आउँछ
महँगा दामका क्यामेरा झकिझकाउ र राम्रो फ्रेममा फोटा सजाएर राखिएको स्टुडियो मोरङ पथरीको परिवार फोटो स्टुडियो हो यो परिवारको गुजारा चलाइरहनु भएको छ यही पेसा समातेर राजेन्द्र परियारले
8 लाख जति लगाए मैले लगाने अब कारोबार यसो अलिकति घर खर्च अथवा नानीहरू पढाउने यति मात्र यो पहिलेको जस्तो चल्ती त त्यस्तै नै हो सधैँभरि एकै लेभलको गइरहेको छ दिनमा लगभग 3500-5000 अब अनगिन्ती हुन्छ त्यो भन्न सकिँदैन ठ्याक्कै काम त अब यही हो फ्रेमिङ फोटो डिजाइन अनि त्यहाँदेखिको भिडियोग्राफिक अब भिडियोग्राफिकमा भन्दाखेरि के हुन्छ भने सानो ह्यान्डिक्याम छ प्रत्येक स्टुडियोमा 3500-2500 खिच्छन् मेरोमा फोटो फ्रेमिङहरू मैले सिधै अब इन्डिया दिल्लीबाट ल्याएर म आफै काम गरिराखेकै छु
सम्झनाको एउटा बेग्लै बानकी र स्वाद दिन्छ फोटोले हिजो आज डिजिटल प्रविधिले मानिसहरूलाई ख्याल सहयोग गरेको छैन मन लाग्दो फोटो आफू खुसी खिचेर स्टुडियोमा लैजाने आदत बसिसक्यो मोरङ पथरीको सुरज स्टुडियोका सञ्चालक सुरज दियाली
एनालगबाट गरेको होइन जस्तै रिलवाला भनौँ न हो त्योबाट अब अहिले आएर डिजिटल भयो होइन अब अहिले मोबाइलमै हुन्छ तर पहिले जस्तो चाहिँ अलिक छैन अब अहिले आफै खिच्छन् अब ल्यायो मेमोरीबाट अब आफूले मिलाइदियो होइन अब स्टुडियोमा पहिले जस्तो स्टुडियोमा आएर खिच्नु पनि अब बिस्तारै छोड्दै जाँदैछन् होइन अब बाहिर आफैले खिच्छन् अब अति आवश्यक परे भने मात्रै हो स्टुडियोमा आएर जसभित्र ठुलो फोटोहरू खिच्नु होइन जस्तो कि पासपोर्ट साइजहरू भनेको त त्यो खिच्न आउँछन् अब अहिले फ्ल्याक्स धुलाउँछन् होइन फ्ल्याक्सहरू चाहिँ सानोमा हुँदैन तपाईँको 12-18 ठुलो त्योदेखि इन्लार्ज मात्रै हुन्छ
दिनमा कति जतिको कारोबार हुन्छ
2-4 हजार 3-4 हजार 5 हजार 6 हजार त्यस्तै अब भन्नु सकिँदैन होइन एक्चुअली यति नै हुन्छ भन्दा
झापा मोरङ सहित पूर्वाञ्चलका मेची कोशी र सगरमाथा अञ्चलका 16 जिल्लामा 350 फोटो स्टुडियो रहेको फोटोग्राफर संघ पूर्वाञ्चल समितिको तथ्याङ्क छ यी स्टुडियोहरूमा लगभग 1000 जनाले गरिखाएका छन् समयानुकूल परिमार्जन हुँदै गएको फोटोग्राफी र स्टुडियोको कामले दिइरहेको रोजगारी र बदलिँदो प्रविधिबारे फेरि झापा दमकको न्यू फोटो स्टुडियोका सञ्चालक गंगा गुरागाई
पहिले के थियो भने अलिकति गाउँका मान्छेहरू धेरै आउँथे अनि रङ्गीन पर्दाहरू चाहिन्थ्यो उनीहरूलाई त्यसमा फोटो खिच्दाखेरि उनीहरू राम्रो मान्थे खुसी मान्थे अचेल पर्दा त्यस्तो होइन भित्तामा खिच्ने पर्दा सादा पर्दामा भन्न थाले अहिले आएर त अब सबै कम्प्युटरले फेरिदिइहाल्छ पर्दाहरू कस्तो सिन हाल्ने कस्तो भित्तु हाल्ने म 36 सालदेखि निरन्तर यो पेसामा लागिरहेको छु. ब्ल्याक एन्ड व्हाइटको धेरै काम आउँथ्यो, रातभरि काम गर्नु पर्थ्यो, 2-3 बजीसम्म काम गरेर फोटो धोएर सुकाएर अनि सुत्थेँ. एकदम गाह्रो थियो त्यस बेला, त्यति स्टुडियो पनि थिएन, निकै राम्रो चल्थ्यो दोकान. त्यहाँदेखि अहिलेसम्म निरन्तर गरिरहेको छु, तर अहिले सुविधा छ, अब अहिले धेरै स्टाफहरू छन्, उनीहरूले गर्छन्, आफू काउन्टरमा बस्छु.
देख्दा सानो लाग्ने फोटो खिच्ने काम गरिखाने गतिलो मेलो बनेको छ, त्यसैले त यो व्यवसायमा लगानी पनि बढ्दो छ. पूर्वाञ्चलमा फोटो स्टुडियो तथा कलर ल्याबमा भएको लगानी र प्रतिफल बारे 13 वर्षदेखि यही पेसामा रहेका झापा दमकका एकजना युवा उद्यमी पुष्प थापाका कुरा सुनौ.
ल्याबको संख्या 30-35 हारे भनौँ न, यस्तै चाहिँ हाम्रो चाहिँ ल्याबहरू छन्. कलर ल्याबहरू चाहिँ 35 जति हाम्रो स्थापना भएका होलान् ल्याबहरू त्यति छन्. त्यसमा पनि अब कतिपय कलर ल्याब त विस्थापित हुने अवस्थामा छँदैछन्, कतिपय अवस्था ल्याबको अवस्था चाहिँ सामान्य ठिकै नै होला.
तिनमा लगानीको कुरा गरौँ न, एउटा कलर ल्याब स्थापना गर्न चलाउन कति जति खर्च भइरहेको हुन्छ?
एउटा कलर ल्याबलाई सामान्यतया 30-40 लाखको चाहिँ हारिमा हाम्रो अहिले चाहिँ खर्च छ, अहिलेको चाहिँ हिसाबले हेर्दाखेरि. त्यसमा पनि अब कलर ल्याबहरू मुख्य चोकमै रहनुपर्ने हुनाले घरबाट आफ्नै ठाउँमा छँदैछ, महँगै छ. त्यसमा चाहिँ अब सामान्यतया अहिले नयाँ मान्छेले लगानी गर्दाखेरि 30-40 लाख रुपियाँ चाहिँ एकदम सामान्य रूपमा पर्छ एउटा कलर ल्याबमा.
त्यसो भए पूर्वमा कलर ल्याबहरूमा जम्मा लगानी कति जति होला त?
मोटामोटी 9-10 करोडसम्मको लगानी होला, करिब 10 करोड जति लगानी होला.
रोजगारीको कुरा गरौँ न, कलर ल्याबमा कति जतिले रोजगारी पाइरहेका हुन्छन्?
हजुर, एउटा कलर ल्याबमा सामान्यतया 3-7 जनासम्म त जरुरी छ. त्यसमा पनि सामान्यतया 5 जना एउटा कर्मचारी चाहिँ हुन आवश्यक छ एउटा कलर ल्याबमा. र पनि त्यसको मोटामोटी हिसाब हेर्ने हो भने 2-250 जनासम्म व्यक्तिले रोजगार पाएका छन् पूर्वमा.
तपाईँहरूको कलर ल्याबहरूको व्यवसायको भोल्युम, व्यवसायको आयतन कस्तो छ अहिले?
एउटा कलर ल्याबमा सामान्यतया 5-10 हजारको हारिमा चाहिँ अहिले व्यवसाय भइरहेको छ, दैनिक चाहिँ त्यति चाहिँ भइरहेको छ.
10 हजारको कारोबार हुँदाखेरि खर्च कटाएर हुने मुनाफा कति जति हुन्छ?
खर्च अब सबै रोजगार भनौँ घरबाट पानी आदि इत्यादि बिजुली गर्ने हो भने खासै हुँदैन, अब 30-40 हजारसम्म चाहिँ बच्न सक्छ महिनाको. तर अब अहिले त्यो सारा कुरा मेटेरियल्सहरू भए तपाईँको सारा कुराहरू काम गर्ने रोजगारहरूको चाहिँ उनीहरूको चाहिँ तलब आदि इत्यादिले गर्दाखेरि खासै मुनाफामा चाहिँ तपाईँको ल्याबहरू अहिले छैनन् भन्ने मेरो बुझाइ छ. सामान्य एकदम सामान्य तरिकाले चलिरहेका छन्
कलर ल्याबहरूलाई अरू बढी मजबुत र समृद्ध बनाउन कुनै त्यस्तो प्राविधिक सुधार पो जरुरी छ कि?
सबैभन्दा ठुलो कुरो त कलर ल्याबहरू एक हुनु जरुरी छ. कलर ल्याबहरू एउटै भएपछि द रेटहरू सबै कायम गर्न सकेदेखि र मेटेरियल्सहरू ल्याउँदाखेरि पनि एउटा निश्चित ठाउँबाट सबैजनाले एउटै मेटेरियल चलाउन सक्दाखेरि त कलर ल्याबहरू ठिकै थियो. तर अस्वस्थ प्रतिस्पर्धाले गर्दा अब कसैले राम्रो मेटेरियल चलाउँछन् उही नै दाम लिएको हुन्छ, कहिले अब त्यस्तै अब मेटेरियल्सहरू त्यति राम्रो हुँदैनन्, बाहिरबाट जति हुनुपर्ने मापदण्ड अनुसार नभएका मेटेरियल्सबाट पनि अब पैसा चाहिँ त्यति नै लिएको हुनाले अब त्यस्तो गर्न सक्नेहरू कलर ल्याबको त राम्रै अवस्था होला. यी सबै कुराहरूलाई म्यानेजमेन्ट गरेर एउटा चाहिँ कलर ल्याब एसोसिएसनले चाहिँ अलिक राम्रो पहल गरेदेखि चाहिँ सबै कलर ल्याबहरूको चाहिँ राम्रो हुन्थ्यो कि, नत्र त अब तपाईँको विस्थापित हुने एकदम अवस्था आइसकेको छ कलर ल्याबको. त्यसमाथि पनि काम अत्यन्तै घटिसकेको छ, पहिलेको जस्तो काम छैन. अब घर र मान्छेहरूसँग ल्यापटप कम्प्युटर आदि इत्यादिले गर्दाखेरि कामको भोलम त वात्तै नै घटेको छ. नेगेटिभ सिस्टम हुँदाखेरि मान्छेहरूलाई अनिवार्य फोटो हेर्नको लागि कस्तो हुन्थ्यो भन्ने जिज्ञासा हुन्थ्यो. अब अहिले तपाईँको ल्यापटप अब कम्प्युटर भइसकेपछि मान्छेहरूले चाहिने फोटो धुलाएर अरू फोटोहरू घरमै आफ्नो परिवारहरूसँग मजाले हेर्ने बस्न सक्ने भए हेर्छन् होइन, आवश्यक फोटोहरू मात्रै धुलाउने काम गर्छन्, त्यसले गर्दाखेरि त त्यो भोलम त घट्ने भइहाल्यो नि.
फोटोको व्यवसाय समग्रमा फोटो धुलाउने कलर ल्याबहरूको व्यवसायलाई जीवन्त बनाउन अरू के गर्ने उपाय सोच्नु भएको छ?
त्यो कलर ल्याब अब स्वच्छ तरिकाले फोटो छापेर मात्रै अब व्यवसाय चलाउन र गुजारा गर्न गाह्रै पर्ला. अब त्यसमा अलिकति फोटो सम्बन्धी एल्बमहरू अथवा कस्मेटिक सामानहरू हुन्छ कि अथवा त्यसलाई चाहिने फोटो सम्बन्धी नै जति पनि व्यवसायहरू हुन्छ त्यसमा अब फोटो फ्रेमिङका आइटमहरू आदि इत्यादि सामानहरू जुन चाहिँ तपाईँको मान्छेहरूलाई जरुरत पर्छ, जस्तो स्टुडियोहरूबाटै आश्रित हुन्छौँ हामी कलर ल्याबहरू, स्टुडियोहरूलाई चाहिने सामानहरू उनीहरूलाई लेमिनेट गर्ने फोटाहरू फ्रेमिङ गर्ने सामानहरू सबैको पसलहरू राखेर अथवा उनीहरूलाई आवश्यक परेका सामान चाहिँ हामीले उपलब्ध गराउन सक्यौँ भने पनि केही मात्रामा चाहिँ टेवा हुन्छ र त्यो गर्न जरुरी पनि छ. अब हामी फोटो धुलाउने काम हाम्रो मुख्य हो, त्यसमाथि पनि अब फोटो फ्रेमिङ गर्ने लेमुलेट गर्ने र पुराना फोटाहरूलाई नै त्यही मर्मत गरेर त्यही फोटाहरू फ्रेमिङ गर्ने भनौँ न, विशेष गरेर हामीले फोटो धुलाउने प्लस फ्रेमिङ गरेर चाहिँ कस्टमरलाई दिने हो। त्योभन्दा अलावा हामीले अरू व्यवसाय चाहिँ हामीले गरेका छैन र गर्ने सोचमा चाहिँ अब हामी छौँ।
प्रविधिको कुरा गरौँ, यो फोटो धुलाउने प्रविधिलाई के भनिन्छ?
डिजिटल सिस्टम हो। यसमा चाहिँ तपाईँको कुनै पनि कस्टमरले पेन ड्राइभमा, मेमोरीमा अथवा कुनै पनि एफएमसीमा फोटाहरू लिएर आइसके पछाडि हामीले कम्प्युटरमा हालेर त्यो फोटाहरू ग्राहकको इच्छा अनुसार, उहाँहरूको च्वाइज अनुसार कम्प्युटर सिस्टमबाट चाहिँ तुरन्तको तुरन्त फोटो धुलाउने, यो एकदम फास्ट सर्भिस हो। पहिलेको नेगेटिभ सिस्टम चाहिँ तपाईँको अलिकति ढिलै थियो। तपाईँको कुनै पनि कस्टमरले फोटो पेन ड्राइभमा अथवा मेमोरीमा अथवा उसले कसरी ल्याउँछ सिडीमा ल्याएका फोटाहरूलाई चाहिँ तुरन्तको तुरन्त गर्ने फास्ट एउटा कम्प्युटर प्रविधि हो। एउटा फोटो हामीलाई 5 मिनटभित्रमा उहाँलाई डेलिभरी दिन्छौँ।
फोटो खिच्ने काम पेसा बन्न थालेपछि यो सिप सिक्न चाहने युवाको संख्या पनि बढ्दछ। पूर्वाञ्चलमा झापा र मोरङमा रहेका शरणार्थी शिविरहरूमा बस्ने भुटानीहरूलाई पनि विभिन्न संस्थाहरूले फोटो खिच्ने तालिम दिँदै आएका छन्।
हामीले क्याम्पमा पहिलेदेखि एउटा पत्रिका निकाल्छ दरिफुजिराल भन्ने, र त्यसमा हामीलाई फोटोको चाहिन्थ्यो। त्यो फोटो खिच्नको लागि चाहिँ हामी क्याम्प क्याम्पमै हिँड्थ्यौँ। लगभग त्यो निकालेको 4-5 महिना पनि भयो, र त्योभन्दा अगाडि पनि फोटो खिच्ने गरिन्थ्यो। जस्तै स्कुल नदी, रासिन बाँडिरहेको ब्यारेक, आइएम लगिरहेको, त्यस्तो फोटोहरू खिच्न म धेरै रुचाउँथेँ। र पहिला चाहिँ मोबाइलको प्रयोग गर्थेँ, आजभोलि चाहिँ क्यामेराको प्रयोग गर्दैछु। यो मलाई काकीले, हाम्रो काकीलाई चाहिँ पठाइदिनु भएको मामाले है, र म उहाँको चाहिँ यो प्रयोग गर्दैछु। अस्ट्रेलियाबाट पठाएको 12 मेगापिक्सलको छ, र फोटो पनि राम्रै खिच्छ। अब खिचाइमा भर पर्छ होइन, फोटो त हुन त मानिसहरूले धेरै खिच्छन्, तर फोटो चाहिँ कसरी सुन्दर बनाउने होइन, त्यो चाहिँ एउटा मुख्य फोटोग्राफरको हातमा हुन्छ। फोटो खिच्दैमा जम्मै फोटोग्राफर पनि हुने होइन जस्तो लाग्छ मलाई होइन। त्यसलाई सम्बन्धित कुनै पनि हरेक इङ्ग्लिस पढ्दा पनि ग्रामर पढे जस्तै फोटोमा पनि धेरै ग्रामरहरू हुँदो रहेछन्। त्यो चाहिँ मैले ट्रेनिङमा लिएको थिएँ है। मैले अहिलेसम्म 12,000 बढी क्लिक गरिसकेको छु, र यो फोटो चाहिँ म पछि म दिनेछु कुनै एउटा अर्गनाइजेसनलाई। अब मेरो भर्खर अमेरिका जाने बेला हुँदैछ है, र मलाई चाहिँ पछि गएर यो फोटो चाहिँ म कुनै अर्गनाइजेसन, कुनै संस्थालाई दिएर चाहिँ एक्जिबिसनमा चाहिँ निकाल्ने सोच्छ।
बेडाँगीबाट प्रकाशित हुने रिफ्युजी हेराल्डका सम्पादक भुटानी सञ्चारकर्मी खेम दाहाल, जसले फोटोग्राफी तालिम लिनुभएको छ र मैले भेट्दा फोटो खिच्दै हुनुहुन्थ्यो। फोटोग्राफी वस्तुलाई छायामा उतार्ने गजबको प्राविधिक सिप, आजको अवस्था भोलि हुन नसक्ला हो। त्यतिखेर फोटोको महत्व ज्यादा हुन्छ भन्ने लागेरै अघिल्लो महिना एक हप्ते फोटोग्राफी तालिम लिनुभएको हो टंकमाया बरालले।
फोटो अब हामीले सुन्दर त फोटो कसरी खिच्छौँ, कुन चाहिँ कताबाट हेर्दा चाहिँ सुन्दर देखिन्छ त्यही पारा खिच्नु पर्यो। अनि जस्तै अब सानो सानो नानीहरूले खेलिरहेको भयो, उनीहरूले नदेख्ने ढङ्गले खिच्नु पर्छ भने सरले भन्नुभएको छ, त्यही हिसाबले खिच्छु।
अहिलेसम्म कतिवटा फोटो खिच्यो होला आफूले जानेर भनौँ न?
मैले त भर्खरै ट्रेनिङ लिएको 900 जति उनीहरू।
कुन क्यामेरा प्रयोग गर्नुहुन्छ अहिले?
म मोबाइलबाट खिच्छु, म मेमोरी मोबाइलमै हुन्छ। हामीसँग अब त्यस्तो कम्प्युटरमा राख्ने पेन ड्राइभ केही छैन, त्यही भएर मोबाइलमै राखिरहेछौँ। अब अरू केही राख्दैन, फोटो मात्रै।
किन फोटो खिच्नुहुन्छ, उद्देश्य के?
त्यो फोटो भनेको त अब भोलिपछि अहिले खिच्ने भोलिपछि पाइँदैन, अनि अहिले खिचेको छ भने त्यही फोटोलाई भोलिपछि यो कस्तो थियो भन्ने देख्न सकिन्छ, त्यही उद्देश्यले चाहिँ फोटो खिच्छ।
मोबाइल फोनका सेटबाट केही हप्ताको बीचमा 900 थान फोटो खिचिसक्नु भएको छ टंकमाया बरालले। उहाँ जस्ता युवा शरणार्थी शिविरहरूमा धेरै छन्। 12,000+ फोटो खिचेर कम्प्युटरमा सेभ गर्नुभएको छ बेलडागी 3 का तिलक निरौलाले।
लगभग मसँग सन् 2000 यता मसँग लगभग 12,000 फोटाहरू छन्, र ती फोटाहरू चाहिँ एउटा डकुमेन्टेसनको लागि भए पनि मेरो लागि चाहिँ त्यो एउटा महत्वपूर्ण रूपमा मैले राखेको छु। अहिले पनि म लगभग जुनै पनि शिविरको अवस्थाहरू हुन्छ, शिविरमा चाहिँ जुन खालको परिस्थिति हुन्छ त्यो परिस्थिति अनुसारको फोटाहरू म खिच्ने गर्छु। म सबै क्यामेरा हुन्छ, म क्यामेरा बोकेरै हिँड्छु। मेरो एउटा फोटो खिच्ने मेरो एउटा इन्ट्रेस्ट पनि भएको छ अहिले चाहिँ।
भुटानी शरणार्थीलाई शरणार्थीका विभिन्न संघ संस्थाले दिने तालिम मध्ये फोटोग्राफी तालिम पनि एक हो। 12 वर्ष अघिदेखि शरणार्थी युवाहरूले फोटोग्राफी तालिम लिन पाएका हुन्। शरणार्थीको शैक्षिक सहायता संस्था कारितास, भुटान मीडिया नेटवर्क जस्ता संस्थाले यस्ता तालिम गर्ने गरेका छन्। कम्तीमा 500 शरणार्थी युवाले विभिन्न समयमा फोटो खिचाइ तालिम लिइसकेका छन्। भुटान मीडिया नेटवर्कले अघिल्लो महिना आयोजना गरेको तालिममा सहभागी बेलडाँगी 3 शरणार्थी शिविरका दुर्गा प्रसाद पोखरेल,
बच्चाहरूको अनि फूलको अनि अहिले अफस्ट्याक भन्छ यो आकाशको पनि फोटो खिच्छु म अहिले चाहिँ धेरै त्यस्तो नै खिच्दैछु। फोटोग्राफी एउटा यस्तो विधा हो जसले चाहिँ कुनै कुरालाई पनि सुन्दर ढङ्गले हेर्न सिकाउँछ। अब कुनै झगडा भयो भने हामी त्यसमा चाहिँ कुन कतापट्टिबाट हेर्दाखेरि चाहिँ त्यो सुन्दर छ, झगडा पनि सुन्दर हुने सम्भावनाहरू हुन्छ नि, त्यो चाहिँ खोज्न सिकाउँछ त्योबाट। अहिले त क्रिएटिभ सिर्जनात्मक फोटोहरू भन्छ, अनि डकुमेन्ट्री फोटोहरू पनि खिच्छु हल्का हल्का, जस्तै रासिन बाँडिरहेको अब घरको फोटोहरू पछाडि 20 वर्ष पछाडि त त्यो डकुमेन्ट जस्तै त हुन्छ नि, यस्तो घर रहला नरहला।
कति समय भयो फोटो खिच्न थाल्नु भएको?
म क्लास 10 पढ्दा पढ्दै ट्रेनिङ भएको थियो सेप्टेम्बरमा, त्योभन्दा अगाडि मैले फर्मल फोटो चाहिँ टिमाईमा बेस्ट चाइल्ड डान्स अवार्ड भन्ने बिआरसिएफले गरेको कार्यक्रममा खिचेको थिएँ, 1 वर्ष जति भयो।
कस्तो क्यामेरा चलाउँदै हुनुहुन्छ अहिले?
अहिले म वाइएफसीलाई अपटाउन मिडिया वर्कसपले डोनेट गरेको एउटा क्यामेरा छ, क्यानोनको 4.0 मेगापिक्सलको मात्र हो, त्यही क्यामेरा चलाउँदैछु। लगभग 15-20 हजार त क्लिक भइसक्यो होला मेरै मात्र, फोटो मसितै छ, सुरक्षित छ फोटोहरू सबै।
भुटानी समाज दिनदिनै सानो बन्दैछ, यस्तो अवस्थामा आफ्नो समाजलाई दृश्यमा कैद गर्ने चटारो छ भुटानी सिकारु फोटोग्राफरलाई। शरणार्थी शिविरमा टहलिन निस्किँदा पनि क्यामेरा भिर्न भुल्दैनन् भुटानी क्यामेरा पर्सनहरू। फेरि बेलडाङ्गी 3 तिलक निरौला।
फोटोग्राफी सम्बन्धित तालिम चाहिँ मैले 2000 पछाडि पनि लिएँ होइन, 2000 त्यो 2003-04 पनि लिएँ र त्योभन्दा अगाडि पनि लिएको थिएँ।
शरणार्थी भएर फोटोग्राफी तालिम लिनुको त्यसको प्रयोजन चाहिँ के त अहिले?
विशेष गरी देखेको कुरा पनि कतिवटा झुट हुन सक्छ अनि लेखेको कुराहरू पनि कतिवटा झुट हुन सक्छ, तर जुन एउटा फोटो छ त्यो फोटो चाहिँ झुट हुन सक्दैन भन्ने एउटा मैले बुझेको छु। त्यसको अलावा चाहिँ के पनि छ भन्दाखेरि फोटोले चाहिँ धेरै कुरा बुझाउने, जस्तै हामी लेख्दाखेरि हजारौं वर्ड शब्दहरू लेख्न सक्छौँ, वर्ड्सहरू लेख्न सक्छौँ भने एउटा फोटो बराबर 2-4 हजार चाहिँ शब्दहरू हुने, त्यो चाहिँ मैले पाएको छु। हाम्रो जस्तै शरणार्थी शिविरबाट चाहिँ पुनर्वास भइसकेको अवस्थामा आजभन्दा चाहिँ लगभग 10 वर्ष अगाडिका फोटाहरूको चाहिँ आवश्यकता चाहिँ धेरै देखेका छौँ र त्योबाट चाहिँ धेरै कुराहरू चाहिँ सिक्ने र बच्चा जो अहिले आउने भावी सन्तति छ उनीहरूले पनि धेरै कुराहरू चाहिँ त्यो फोटो हेरेर सिक्ने चाहिँ हामीले पाएको छौँ।
फोटो खिच्ने तालिमलाई शरणार्थीले व्यावसायिक रूपमा विस्तार गर्ने सम्भावना पनि छ, किनभने पूर्वी नेपालका झापा र मोरङमा रहेका शरणार्थी शिविरमा बस्ने भुटानीहरू हिजो आज सहायता संस्थाको मुख मात्रै ताक्दैनन्, उनीहरू आफै काम गरेर सहायता संस्थाले दिएको सहयोगबाट अफू कुनै सामानको जोहो पनि गर्छन्। पुनर्वास भएर विभिन्न मुलुक पुगेका भुटानी चाहिँ के गर्दै होलान् त? आज हामीसँग हुनुहुन्छ सनिश्चर्य शरणार्थी शिविरबाट सन् 2008 जूनमा अमेरिकाको युटाहामा पुनर्वास भएका जगलाल अधिकारी, सुनौ उहाँसँग गरिएको कुराकानी।
सुरुमा आउनेदेखि अलिकति हामीले स्ट्रगल गर्नु पर्यो, नयाँ ठाउँ होइन, अब हामी त्यस्तै ठाउँबाट आएको, अब सबै सिस्टमहरू जानेको थिएन, अब यहाँ सिस्टम भनेको अब अलिक गाह्रो छ, यहाँ नेपालमा शरणार्थी क्याम्पमा बसे जस्तो भएन गुरुमा, अब जस्तै अब हिन्दू गर्न पनि अलिक हामीलाई गाह्रै भयो, यहाँको मान्छे भनेको अब अलिक त्यस्तै सेन्टर लाइफमा बसेको हुन्छ, अब गाडीहरू चढ्न ओर्न पनि हामीलाई धेरै गाह्रो भयो, ठाउँहरू धेरै हरायौँ हामी सुरु सुरुमा, अब त्यस्तै स्ट्रगल गर्दै गर्दै हामीले हिँड्न डुल्न चाह्यौँ, अब कामहरू गर्न थाल्यौँ होइन।
अहिले चाहिँ तपाईँ के गर्दै हुनुहुन्छ त्यहाँ?
अहिले चाहिँ म यहाँ जुन चाहिँ हाम्रो भुटनिस नेपालीहरू सेटल हुन्छ, 6 महिना पछाडि एउटा एजेन्सीमा ट्रान्सफर हुन्छ, म एउटा एजेन्सीमा काम गर्छु, त्यो एजेन्सीको नाम चाहिँ एसियन एसोसिएसन अफ नेपाल रिफ्युजी एन्ड इमिग्रेसन सेन्टर भन्छ, हो त्यसमा काम गर्छु। हजुर,
तपाईँ त्यहाँ गएपछि भुटानी शरणार्थी जो पुनर्वास हुन्छन् उनीहरूलाई सघाउने संस्थामा काम गर्दै हुनुहुन्छ?
हजुर हजुर।
मतलब त्यहाँ काम गर्दाखेरिको तपाईँको कमाई, तपाईँको अवस्था के कस्तो छ जगलालजी?
सामान्य रूपमा ठिकै छ, राम्रै छ होइन, जस्तै म 8 घन्टा काम गर्छु दिनमा, हजुर घन्टाको मलाई $16 दिएको छ होइन।
त्यो कमाईले तपाईँको परिवारलाई चलाउन अथवा तपाईँको त्यहाँ जीवन स्तरलाई चलाउनलाई चाहिँ कतिको पुग्दो कमाई हो त्यो?
सामान्य अवस्थामा ठिकै हुन्छ, खाना बस्न लाउन यताउता घुम्न ओर्न पुग्छ।
परिवारमा चाहिँ को को हुनुहुन्छ त्यहाँ?
मेरो परिवारमा चाहिँ बुवा आमा भाइ बुहारी होइन अनि मेरो श्रीमती, हामी एउटै घरमा बस्छौँ।
भनेको त तपाईँको परिवारमा अरू पनि मान्छे कमाउने हुनुहुन्छ?
मेरो परिवारमा अरू हुनुहुन्छ।
भनेको लगभग चाहिँ तपाईँको कमाईको हिसाबले हेर्ने हो भने त्यहाँको समग्र जीवनशैलीलाई चलाउनलाई पुग्दो खालको छ त्यसो भने?
हजुर पुग्ने खालको छ, अब मेरो बुवा पनि काम गर्नुहुन्छ, श्रीमती काम गर्नुहुन्छ, भाइ बुहारी काम गर्नुहुन्छ, अब म आमा मात्रै घरमा बस्नुहुन्छ, आमा चाहिँ अलिक स्वास्थ्य स्थितिले गर्दाखेरि काम गर्नु नसक्ने भएकोले गर्दाखेरि घरमै बस्नुहुन्छ।
अरू शरणार्थी जो तपाईँको क्षेत्रमा पुनर्वास भएका छन् उनीहरूको जीवनशैली अवस्था चाहिँ के कस्तो देख्नु भएको छ तपाईँले?
अब अलिकति अङ्ग्रेजी नबोल्ने शरणार्थीहरू हुन्छ, उहाँहरूलाई चाहिँ अलिकति स्ट्रगल गर्नु अलिक गाह्रै भइरहेको छ, स्ट्रगल नै गरिरहनु भएको छ। अब हामी पनि गर्न त स्ट्रगलै गरिरहेका छौँ, र पनि अब त्यस्तो धेरै गाह्रो त छैन। अब सामान्य स्थितिले अब पूर्णकाल संस्थाहरूले काम खोजेर परिवारको एकजनालाई काम लागेको छ, त्यसले गर्दाखेरि घर भाडाहरू तिर्नलाई, यसो खानाओर्मा बस्नलाई सामान्य नै छ भनौँ न।
त्यहाँ पुनर्वास भएका भुटानी शरणार्थीहरूको जीवनशैली बिस्तारै सुधार उन्मुख हुँदै गइरहेको देखिएको छ।
बिस्तारै बिस्तारै हुँदैछ। अब एउटा एउटा परिवार छ त्यसमा अब अलिकति गाह्रै छ एकजना एकजना परिवारलाई, र पनि अब यहाँ जति हाम्रो विचार चल्ने स्थितिमा आउनुभएको शरणार्थीहरूलाई त्यसको अहिले गाह्रो भन्नाले धेरै गाह्रो हुने परिवारलाई संस्थाहरूले हेरिरहेको छ। अब पाँच वर्षसम्म चाहिँ त्यस्तै केही हुन नदिने भन्ने कुरोमा सामान्य अवस्थामा हेरिदिनु भएको छ अहिलेसम्म चाहिँ।
अब पुनर्वास हुन चाहने शरणार्थी जो अमेरिका पुनर्वास हुन चाहन्छन् ती शरणार्थीलाई तपाईँको सुझाव केही छ कि?
अब सामान्य रूपमा त्यो भविष्य हेरेर पनि अब पुनर्वास हुनै पर्छ जस्तो लाग्छ मलाई चाहिँ। अब जुन चाहिँ हाम्रो चाहना थियो भुटान जाने, अब त्यो अवस्था नरहेकोले गर्दाखेरि चाहिँ हुन चाहनेहरूलाई सामान्य रूपमा अब आफ्नो
उहाँ हुनुहुन्थ्यो शनिश्चरै शरणार्थी शिविरबाट अमेरिकाको युटाहामा पुनर्वास भएका जगलाल अधिकारी, पुनर्वास भएका भुटानीहरूको जीवनशैली र अवस्थाबारे टेलिफोनमा कुराकानी गर्दै।
तपाईँ सुन्दै हुनुहुन्छ बदलिन्दो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिन्दो जीवनशैलीबारे छलफल गर्ने कार्यक्रम समृद्धिको यात्रा। उज्यालो मल्टिमिडियाले तयार पारेको रेडियो कार्यक्रम समृद्धिको यात्रा हरेक शुक्रबार बेलुकी काठमाडौँ उपत्यकामा उज्यालो 90 नेटवर्क, झापामा एफएम एचिट्युन्स 96.8 मेचीनगर, कञ्चनजङ्घा एफएम 92.6 बिर्तामोड र सप्तरंगी एफएम 101.6 दमक तथा सुनसरीको सप्तकोशी एफएम 90 मेगाहर्जबाट एकसाथ प्रसारण हुन्छ। कार्यक्रम समृद्धिको यात्रा इन्टरनेटमा www.unn.com.np बाट प्रत्यक्ष र चाहेको बेलामा डाउनलोड गरेर पनि सुन्न सकिन्छ।
झापा र मोरङका भुटानी शरणार्थी शिविरभित्र र बाहिरका गाउँठाउँमा भइरहेका सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तन र उन्नतिको जानकारी दिएर तपाईँ यो कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। तपाईँका इमेल, पत्र तथा एसएमएसलाई हामी स्वागत गर्छौ।
चिठी लेख्न हाम्रो ठेगाना हो रेडियो कार्यक्रम समृद्धिको यात्रा, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, र हाम्रो इमेल ठेगाना हो info@unn.com.np।
मोबाइलबाट एसएमएस गर्न एसवाई टाइप गरी आफूलाई मन लागेको कुरा लेखेर 5566 पनि पठाउन सकिन्छ।
भुटानी शरणार्थी शिविरभित्र र बाहिर भइरहेका परिवर्तन र कार्यक्रम सुनेपछि तपाईँको मनमा लागेका कुरा सुन्न हामी तपाईँका चिठी, इमेल र एसएमएसमा पर्खिरहनेछौ। आउँदो शुक्रबार बेलुकी 6:30 बजे फेरि भेटौला। आजको समृद्धिको यात्राबाट गोपाल गुरागाई, भीमसेन राजबाहक, शारदा देवकोटा, गोपाल गर्तौला र म श्रीधर पौडेल विदा माग्छौ। नमस्कार।